हुसैनियत
जिंदाबाद,
हुसैनियत
जिंदाबाद,
हुसैनियत
जिंदाबाद,
यजीदियत
मुर्दाबाद,
यजीदियत
मुर्दाबाद,
दिल बनाने वाले पैर पे लानत, लानत हुसैन के कातिलों पे लानत, मर मोहम्मद वाले मोहम्मद सलवात।
أعوذ بالله من الشيطان اللين الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي خلق الليل والنهار بقوته وميزها بينهما بقدرته وجعل لكل واحد منهما حد محدودا وأمدا ممدودا السلام والسلام على سيد المرسلين خاتم النبيين سيدنا الممجد بشيرنا المؤيد المصطفى الأمجد محمود الأحمد بالقاسم محمد وصاحب الدعوة النبوية وصولة الحيدرية والإسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والصبر السجادية والآثار الباقرية والمحاصر الجعفرية والعلوم الكاظمية والحجد الرزوية والجود التقوية والنقابة النقوية والهيبة العسكرية والغيبة الإلهية القائم بأمر الله أما بعد فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن وقوله أحسن بسم الله الرحمن الرحيم والفجر والليل العاشر والشفع والوتر والليل إذا يسر هل في ذلك قسم للذي هجر ألم تر كيف فعل ربك بعاد إرم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الأوتاد فأكثرهم فيه الفساد فصب عليهم ربك صوت العذاب إن ربك لبالمرصاد صلوات عزیزان گرامی ولایت کے موضوع پر ہم اپنی گزارشات آہستہ آہستہ آپ کے سامنے پیش کرتے جا رہے ہیں. کل میں نے آپ کے سامنے ولایت کے چار پہلوؤں کا تذکرہ کیا اور اس کانسیپٹ اس ولایت کے عقیدے کے بارے میں جو کچھ ڈسکشن ہوئی اس سے یہ اندازہ ہوا کہ یہ ایک بہت ہی کمپریہنسو قسم کا عقیدہ ہے اور کمپریہنسو ایک کانسیپٹ ہے جس کے اندر ولایت کی جو ڈائمنشنس ہیں وہ محبت کے حوالے سے بھی ہیں, وہ اسپریچول گارڈینشپ کے حوالے سے بھی ہیں, وہ سوشیو پولیٹیکل گارڈینشپ اور گائیڈنس کے حوالے سے بھی ہیں, اور سب سے اہم یہ کہ اولیاء خدا اولا بتصرف ہیں, یعنی ایک ایسی یونیورسل اتھارٹی رکھتے ہیں بزن اللہ, اللہ کی مرضی سے کہ ہر وہ چیز جو وجود رکھتی ہے اور ایگزسٹ کرتی ہے اس پر ولی خدا کو اتھارٹی ہے اور یہ اتھارٹی من جانب اللہ ہے. کل ہم نے یہ بات بھی आपके सामने पेश की और इस पर डिस्कशन हुई कि विलायत का कॉन्सेप्ट हॉरिजॉन्टल नहीं है, बल्कि अहले तशय्यो जिस विलायत के अकीदे पर यकीन रखते हैं वो एक वर्टिकल कॉन्सेप्ट है, जिसमें सुप्रीम विलायत जो है वो खुदा की है। खुदा की विलायत से पैगंबर की विलायत ड्राइव होती है, खुदा ने पैगंबर को वली बनाया और पैगंबर ने हुक्म खुदा से विलायत अमीरुल मोमिनीन का ऐलान किया और फिर कुरान मजीद की आयत के ज़रिए से अल्लाह ने उस ऐलान विलायत को सपोर्ट किया। इन्नमा वलीकुम अल्लाहु व रसूलहू वल्लज़ीन आमनू अल्लज़ीन युक़ीमून अस्सलाता व युतूना ज़कात व हुम राकिऊन, तुम्हारा वली अल्लाह है, रसूल है और वो मोमिन है जो हालत रुकू में ज़कात देता है और नमाज को कायम करता है। तो ये वर्टिकल कॉन्सेप्ट जो विलायत का है, इसमें नबी इसलिए वली है कि खुदा ने उसे वली बनाया और अली इसलिए वली हैं कि नबी और खुदा दोनों की विलायत के ज़रिए से जनाब अली मुर्तज़ा की विलायत जो है वो ड्राइव होती है। अच्छा, अब ये है कि खुदावंद आलम ने बहुत सारे ऐसे मौके कुरान मजीद ने हमारे सामने पेश किए जिसमें उसने अपने औलिया को ऊला बतसरफ़ यानी यूनिवर्सल अथॉरिटी को एक्सरसाइज करते हुए दिखाया। और ये वो अथॉरिटीज़ हैं या ये वो काम है, ये अजूबात हैं कि जिनका सरजद होना और वजूद में आना सिर्फ हम अल्लाह ही से तवक्को करते हैं, लेकिन ये भी खुदा की मर्ज़ी है कि उसने ऐसे अजूबात अपने औलिया के ज़रिए से ज़हूर पज़ीर कराए कि अक्ल हैरान रह जाती है। मिसाल के तौर पर सूरह हिजर में इरशाद हुआ इस काला रब्बुकल लिल मलाइकते, ये अपने बारे में जो खुदा कह रहा है आप देखिए वो क्या कहता है सूरह हिजर, इस काला रब्बुकल लिल मलाइकते इन्नी खालिकुन बशरुन मिन सलसालिन मिन हम्माइन मसनून फिजाज सवैतहु व नफखतु फीहि मिन रूही फकूलू लहू साजिदीन। खुदा अपने फरिश्तों से कह रहा है इस काला रब्बुकल लिल मलाइकते इन्नी खालिकुन बशरन, मैं एक खल्क करने लगा हूँ बशर, मिन सलसालिन मिन हम्माइन मसनून, खनकती हुई मिट्टी से, फैजा सवैतहु जब ऐसे मैं तैयार कर लूँ मुकम्मल कर लूँ, वो नफ़ख़ तो फ़ीह है मिन रूही और मैं इसमें अपनी रूह फूंक दूँ, फ़कू लहू साजिदून तो तुम फौरन के फौरन सजदे में गिर जाना। अब यहाँ पर खुदा ने कहा कि मैंने मिट्टी से पुतला बना रहा हूँ बशर का और उसमें अपनी रूह भूकूंगा। अब सूरह आल इमरान में हम ये देखते हैं कि ये खसूसियत जनाब ईसा के ज़रिए से ज़हूर पज़ीर हुई। जनाब ईसा इरशाद फरमाते हैं जो कुरान मजीद में वो जो मुकालमा जनाब ईसा का लिखा गया सूरह आल इमरान, इन्नी अखलक़ो लकुम मिन अत्तैन हय्यतुत्तैर, मैं बनाने लगा हूँ एक शक्ल मिट्टी से परिंदे की, फन फकफी है फतकून उतैरन, फन फकफी है फयकून उतैर, फिर उसके बाद मैं इसमें रूप फूंक दूंगा और वो परिंदे की तरह उड़ने लग जाएगा। लेकिन उसके बाद क्या इरशाद फरमाया, बिज़्निल्लाह कि जो कुछ होगा वो अल्लाह की मर्जी से होगा। वहाँ अल्लाह ने एब्सोल्यूट अथॉरिटी का तस्करा किया कि बस काला रब्बुकल लिल मलाइकते इन्नी खालिकुन बशरुन मिन सलसालिन मिन हम्माइन मसनून, मैं खल्क कर रहा हूँ अपनी मर्जी से बशर को खनकती हुई मिट्टी से, और जब फैज़ा सवैतहु वो नफ़ख़्तु फ़ीहि मिन रूही फ़क़ू लहू साजिदीन, तो तुम फिर जब रूह को मुझे फूंकता हुआ देख लो और वो शक्ल पूरी बन जाए तो सजदे के अंदर गिर जाना। लेकिन यहाँ ईसा कहते हैं कि मैं मिट्टी से बना रहा हूँ एक शक्ल परिंदे की, मिनत तैने का हैयत तैर, उसकी हैयत तैर जैसी होगी परिंदे जैसी होगी, फन फकफी है उसके बाद मैं उसमें रूह फूंक दूंगा, फयकुनु तैरन और वो उड़ने लग जाएगा। यहाँ पर ये नहीं कहते कि मैं अपनी मर्जी से ये कर रहा हूँ, बिज़्निल्लाह अल्लाह के इज़्ज़त से। तो ये अल्लाह ने तख्लीक की अथॉरिटी जो एक एब्सोल्यूट उसका डोमेन है उसमें उसने अपने वली के ज़रिए से ये एक अजायब ज़हूर पज़ीर कराया। तो अब क्या इसके ज़रिए से ईसा खुदा हो गए? हरगिज़ भी नहीं माज़ल्लाह। ईसा ने जो कुछ किया वो डेलीगेशन ऑफ अथॉरिटी के तहत किया। ईसा की विलायत अल्लाह की उस वर्टिकल विलायत से डराइव होती है जो अल्लाह सुप्रीम विलायत रखता है। ईसा की विलायत खुदा की विलायत से उसका सिलसिला जोड़ रहा है। ईसा जो कुछ कर रहे हैं वो बेज़निल्लाह कर रहे हैं। इसी तरह कुरान मजीद में कुछ और नबियों के जो औलिया खुदा हैं उनके भी तस्करे मौजूद हैं जहाँ पर उनकी अथॉरिटी को या उन्होंने जिस तरह उस विलायत तसरफ़ यानी यूनिवर्सल अथॉरिटी को एक्सरसाइज किया उसकी कुरान मजीद ने मिसालों को पेश किया। जैसे कि सूरह स्वात में जनाब सुलेमान का तस्करा किया और कहा फसक्करना लहु रिहा तजरी बे अमरही रुखा अन है सुअसाब, हमने सुलेमान के लिए हवा को मसखर कर दिया, उसका ताबे कर दिया, फिर वो अपनी नरमी से जिस तरह चाहते थे उसको चलाते थे। अब हवा खुदा की, उसका चलना, उसका तेज़ होना, हल्का होना, गर्म होना, सर्द होना, ये सब खुदा की अथॉरिटी है, लेकिन हमने उस हवा को मसखर कर दिया। फसक्करना लहु रिहा तजरी बे अमरही रुखा अन हैसो साब, कि अब वो जो मसखर हो गई हवा यानी उसको इख्तियार में दे दिया किसके, जनाब सुलेमान के, अब वो जिस तरह चाहें उसे चलाएं, नरमी से चलाएं, अपनी मर्जी से चलाएं, अपनी कश्तियों की रवानी के लिए उसके जोर को इस्तेमाल करें, अब ये उनकी अथॉरिटी। ये सूरह स्वात की जो जनाब सुलेमान की इस इख्तियार की जो आयात है उसकी बिल्कुल पैरेलल आयात जो है सूरह अंबिया के अंदर भी मौजूद है। सूरह अंबिया में इसी सब्जेक्ट पर बात करते हुए कुरान मजीद ने कहा वले सुलेमाना रिहा आओ सिफतन तजरी बे अमरही इलल अर्ज लती बारकना फीहा, और हमने सुलेमान के लिए तुंद हवा को मसखर कर दिया जो इसके हुक्म से उस सरजमीन पर चलती थी जिस सरजमीन में हमने उनके लिए बरकत दी, यानी वो हवा जिसको तुंद बना बताया, स्ट्रांग विंड, वो हवा जिसे आंधी के तौर पर कुरान मजीद ने मुतारिफ कराया, स्ट्रांग ब्लोइंग विंड, जब उसे सुलेमान के इख्तियार में दे दिया, तसर्रुफ में दे दिया, उनकी कमांड में दे दिया, तो वही आंधी जो है वो नर्म खुशगवार हवा बन गई और फिर जैसे सुलेमान चाहते थे वैसे वो चलती थी, उनकी बहरी कश्तियों की रवानी में मददगार साबित होती थी। अब ये आंधी नसीमे सबा में कैसे तब्दील हो गई, सुलेमान की कमांड से तब्दील हुई, उनके इख्तियार से तब्दील हुई, लेकिन क्या इस इख्तियार से सुलेमान खुदा बन गए? ये इख्तियार सुलेमान को कैसे मिला? बिज़्निल्लाह, ये है वर्टिकल अथॉरिटी कि हकीकत में अथॉरिटी खुदा ही की है लेकिन उसने अपने वली को उस पर तसर्रुफ दिया। अब वो वली चाहे तो उसे गर्म हवा के तौर पर चलाए, सर्द हवा के तौर पर चलाए, ठंडी से चलाए, हल्की चलाए, तेज चलाए, आंधी बनाए, नसीमे सबा बनाए, ये सारा उस वली का अख्तियार है। फिर ये गुफ्तगु आगे बढ़ी इसी सूरह स्वात में 36 37 38 39 मुसलसल आयात है। अर्शाद हुआ व शयातीना कुल्ला बनाइन बगवासिन, और फिर हमें क्या किया, शरीर लोगों में से शयातीन का लफ्ज़ इस्तेमाल किया, वो जो मेमार थे और गोता लगाने वाले थे उनको भी सुलेमान का ताबे कर दिया। अब यहाँ शयातीन का लफ्ज़ इस्तेमाल किया जिनो इंस में से, यानी जो नाफरमान थे, वो जिस भी हैसियत में थे, उनमें मेमार यानी इमारतें तामीर करने वाले। अब जनाब सुलेमान के दौर में क्या तामीरात हुई ये जब अंबिया की तारीख को पढ़ा जाता है तो बहुत सारी एक हैरान कन रिवीलेशंस होती हैं। हैकल सुलेमानी का भी तस्करा आता है और बहुत सारी जो इमारत तामीर हुई। तो कुरान मजीद कहता है कि हमने वो जो मेमार थे ना वो बनाने वाले शयातीन में से, यानी ना शरपसंद लोग, नापसंदीदा लोग, या सुलेमान के रास्ते में रेजिस्टेंस और शरारत करने वाले लोग, उन पर भी उनको इतना इख्तियार दे दिया था कि जो उन्होंने चाहा उन मेमारों से काम ले लिया, यानी वो उनके टोटल कंट्रोल में आ गया, उनके उनके इख्तियार में दिया। फिर समंदर में गोता लगाकर उनके लिए मोतियां निकाल कर लाने वाले, जवाहरात समंदर के सीने से जो भी बेहतरीन चीज़ें थी निकाल कर लाने वाले ताकि कारोबार सल्तनत और हुकूमत चल सके, उन्हें भी उनके इख्तियार में दिया। پھر 38 آیت میں شاد فرمایا وآخرین مقررین فی الاسباد. پھر کچھ شیاطین شرپسند پابند سلاسل بھی تھے, ان کو ہم نے بند کر کے رکھا تھا, انہیں بھی ان کے اختیار میں دے دیا کہ چاہو تو انہیں بند کر کے رکھو, چاہو تو انہیں کھول دو. آپ یہ دیکھیے کہ اختیار, اتھارٹی, تصرف, ورٹیکل اتھارٹی کا تذکرہ ہے کہ معمار بھی جو چاہے بنواؤ, شہر تعمیر کراؤ جس طرح چاہو, سمندر میں غوطے لگائیں, موتی نکال کر لائیں, شرف پسندوں کو بند کر کے رکھو یا آزاد چھوڑ دو, جس طرح چاہو تمہارا کنٹرول ہے, جیسے چاہو سلطنت خدا دا جو خدا کی دی ہوئی سلطنت ہے, جس طرح چاہو اسے چلاؤ. اس کے بعد 39 آیت میں ارشاد فرمایا حاضا اتاؤنا فامنن و امسک بغیر حساب, یہ ہماری عطا ہے. فامنن و امسک, اب چاہو تو کسی کو عطا کرو اور چاہو تو کسی سے روک لو, بغیر حساب, تم سے اس کا کوئی حساب نہیں لیا جائے گا. یہ بڑی ہی ایک حیران کن یہاں پر ڈسکشن ہے قرآن مجید کی جناب سلیمان کے حوالے سے, اور خصوصاً اس آیت کے حوالے سے جو 39 آیت ہے سورہ سعد کی, کہ جس میں اس, یعنی جو کچھ جناب سلیمان کا اختیار ہے, ہوا کا مسخر ہونا, معماروں کا مسخر ہونا, غوطہ خوروں کا مسخر ہونا, شریر لوگوں کا مسخر ہونا, یہ سب اختیار دے کر اور انہیں جناب سلیمان کے تصرف میں دے کر پھر ارشاد فرمانا حاضہ عطا ہونا فامنن و امسک بغیر حساب, یہ ہماری عطا ہے, چاہو تو لوگوں کو دو, جسے چاہو دو اور جسے چاہو روک لو بغیر حساب, اس کا تم سے کوئی حساب نہیں لیا جائے گا. اب جب اس آیت پر غور کرتے ہیں تو لفظ عطا استعمال ہوا, یعنی عطا ان لمیٹڈ گفٹ, یہ تحفہ ہے ہماری طرف سے, عطا ہے, عطا کر کے کوئی واپس تو نہیں لیتا, عطا ہے, نہیں ولی خدا کو عطا ہوتی ہے, اور عطا بھی کون سی ہے, ان لمیٹڈ, ان لمیٹڈ گفٹ ہے, یہ نہیں کہ تم ایک سال کے لیے استعمال کر سکتے ہو, چھ مہینے کے لیے استعمال کر سکتے ہو, نہیں, ان لمیٹڈ گفٹ, حاضا عطاؤنا, یہ ہمارا ان لمیٹڈ گفٹ ہے. دوسری بات کیا ہے کہ تمہیں اس گفٹ پر اختیار ہے, فامنن او امسک, جسے چاہو اسے فیض یاب کرا دو اور جسے چاہو اس عطا, اس تصرف سے ہٹا دو, دور کر دو. اور تیسری بات یہ ہے کہ بغیر حساب, مکمل تمہارا ڈسکریشن ہے, تم سے اس کے بارے میں کوئی حساب نہیں لیا جائے گا کہ اسے کیوں نہیں دیا, اسے کیوں لیا, اسے زیادہ کیوں دیا, اسے کم کیوں نہیں کیوں دیا, بالکل کسی قسم کا کوئی حساب کتاب نہیں کیا جائے گا, یہ 100% ٹوٹل ایبسلوٹ تمہارا ڈسکریشن ہے, کیونکہ یہ ہمارا ان لمیٹڈ گفٹ ہے اور یہ تمہارے, ہم نے اللہ کی طرف سے تمہیں عطا کر دیا. اب عزیزان گرامی, اب دیکھیے کہ یہ جو صورتحال ہے, یعنی جناب عیسیٰ کے جو ہم نے معاملات آپ کے سامنے پیش کیے, جناب سلیمان کا تذکرہ پیش کیا, یہ سارا کا سارا آپ دیکھیے ایسی اتھارٹی کا تذکرہ ہے جو عجائبات میں سے ہے, ہواؤں کو مسخر کرنا, سمندر کے سینوں کے اندر اپنے اختیار کو استعمال کرنا, ایسی معماری اور ایسی عمارتیں تعمیر کرنا جو عقل کو حیران کرنے والی ہوں, زندوں کو, مردوں کو زندہ کرنا, پرندوں میں روح پھونک دینا, مٹی کے پتلوں کا ہوا میں اڑ جانا, یہ سارا کا سارا عجائبات ہیں اور یہ سب صرف خدا سے اس کی جو ہے وہ توقع کی جا سکتی ہے, لیکن خدا نے اپنی اتھارٹی اپنے اولیاء کو دی اور یہ اولیاء کی وہ اتھارٹی ہے جسے ہم ولایت تصرف کہتے ہیں, یعنی یونیورسل اتھارٹی. اب اس اتھارٹی میں یہ بات دوبارہ میں زور دے کر کہوں کہ یہ اتھارٹی ہاریزونٹل نہیں ہے, یہ اتھارٹی ورٹیکل ہے, ساری سپریم اتھارٹی خدا ہے, ولایت سپریم خدا ہے, خدا کی ولایت سے دیگر اولیاء جو ہیں وہ اس اتھارٹی کو ڈرائیو کرتے ہیں, چاہے وہ اس کے انبیاء ہوں, چاہے وہ نبی آخر الزماں ہوں, اور چاہے اس کے بعد جو ہے آئے ولایت کی روشنی میں جناب امیر المومنین ہوں اور اس کے بعد ان کی اولاد میں آنے والے آئمہ ہوں, یہ خدا کی زمین پر نیابت کا ایک سلسلہ ہے جو قیامت تک جاری رہے گا, اور یہ اولیاء خدا خدا کی اس اتھارٹی سے اتھارٹی کو ڈرائیو کرتے چلے جائیں گے. صلوات برما ولایت کے عنوان سے جو کل ہم نے گفتگو آپ کے سامنے پیش کی, उसमें हमने जो चार डायमेंशंस बयान किए उनमें से एक डायमेंशन विलायत मोहब्बत है। अच्छा, विलायत मोहब्बत के इस डायमेंशन को तकरीबन मुसलमानों के सारे ग्रोहों ने तस्लीम किया, अगरचे के दीगर ग्रोहों का अहले तशय्यो से नापसंदीदगी है, इसके बावजूद भी विलायत के इस पहलू से कोई इनकार नहीं करता और आए दुरूद को इसकी दलील के तौर पर पेश किया जाता है कि जिनकी पर दुरूद पड़े बगैर नमाज नहीं हो सकती उनसे मोहब्बत करना जो है वो ज़रूरियात दीन में शामिल है। इसी तरह आए मवद्दत को भी असेंशल्स ऑफ फेथ के तौर पर पेश किया जाता है कि ये जो है मोहब्बत वो मोहब्बत जो आले मोहम्मद की मोहब्बत है वो हम पर लाजिम है। कल भी मैंने आपकी खिदमत में अर्ज़ किया था कि हम इस आए विलायत पर गौर आए मवद्दत पर अगर गौर करें तो इसके इसका फैलाव बहुत मुख्तलिफ है। हम चूँकि सरसरी पढ़ते हैं लिहाजा उस पर गुजर जाते हैं, लिहाजा गौर व फिक्र भी नहीं करते, लेकिन अगर इस आयत के से पहले एग्जैक्ट इस आयत से पहले जो टुकड़ा कुरान मजीद ने पेश किया गया और इस आयत के फौरन बाद के टुकड़े को अगर गौर किया जाए तो हम पर बहुत सारे मानी और मफहूम खुलते हैं। इरशाद हुआ ज़ालिक अल्लज़ी युबश्शिरुल्लाहु, यही तो है वो अल्लाह की बशारत, इबादहुल्लज़ीना, किसके लिए, उन बंदों के लिए, आमनु व अमिलुस्सालिहात, ईमान लाए और अमल सालिहात अंजाम देते हैं, एक सर्टिफिकेशन है अल्लाह की तरफ से। बाकी सारे बंदों को हुक्म है कि ईमान लाओ और अमल सालिह करो, कोशिश करो, अच्छे अमल करने की कोशिश करो, लेकिन यहाँ सर्टिफिकेट दिया कि ये खुशखबरी, ये बशारत उन बंदों के लिए जो जिनको अमल सालिहा का हमने सर्टिफिकेट दिया। अल्लाह सल्लकुम अलैह अजरन इल्लल मवद्दत फिल क़ुरबा, और खुशखबरी क्या है कि हमने तुम्हारी मोहब्बत को उस रिसालत की खिदमत की कॉस्ट और अजर के तौर पर रख दिया, और जो इस नेकी को हासिल करने की कोशिश करेगा, वमन यफ्तर हसनतन फनजत लुहू फीहा हसना, जो भी इस खूबी को, इस नेकी को, यानी मोहब्बत आले मोहम्मद को हासिल करने की कोशिश करेगा, फनजत लुहू फीहा हसना, हम उसकी नेकियों में इजाफा करते चले जाएंगे। खुदा गफूर भी है और खुदा शकूर भी है। अब इस आयत पर अगर आप गौर करें तो एक और नुक्ता इस आयत से बड़े अक्ल को हैरान करने वाला निकलता है और वो है लफ्ज़ कुर्बा। जो अरबी जबान से वाकफियत रखते हैं और अरबी लिंग्विस्टिक्स पर जिन जो हावी हैं उन्हें पता है कि लफ्ज़ कुर्बा इसमें तफजील है, यानी फजीलत का नाउन है। ये जैसे अंग्रेजी में बहुत सारे नाउन्स होते हैं जिसके जिससे कि ग्लोरिफिकेशन होती है, इसी तरह ये अरबिक में एक ग्लोरिफिकेशन का नाउन है। और अगर इसको ज्यादा गौर से देखा जाए तो ये ग्लोरिफिकेशन का नाउन हैरान कुन बात यह है कि फेमिनिन जेंडर में है, मोनस के जेंडर में है, मुजक्कर में नहीं है। और यह भी हैरान कुन बात है कि यह वाहिद मोनस है, सिंगुलर फेमिनिन जेंडर है। अब आप ये देखिए कि इस आयत को बयान किस तरह किया गया कि यह खुशखबरी है, ज़ालिक अल्लज़ी युबश्शिरुल्लाहु इबादहुल्लज़ीना आमनू व अमिलुस सालिहात, यही तो है, यही तो है बशारत उन बंदों के लिए जो आमनु व अमिलुस सालिहात, ये जिनके पास ईमान और अमल साले का सर्टिफिकेट है, उनके लिए खुशखबरी है। कुल, कहो, बयान करो इस खुशखबरी को। और ये कुल बिल्कुल उसी तरह का अमर है, उसी तरह का हुक्म है, कुल हुवल्लाहु अहद, कुल औऊज़ु बिरब्बिल फलक, कुल औऊज़ु बिरब्बिन नास, कुल या अय्युहल काफिरून, सिगा अमर, हुक्म है पैगंबर को, कहो। अब हम जो बशारत दे रहे हैं, पैगंबर बताओ, कहो, कुल ला सलकुम अलैह अजरन, कोई अजर तुम नहीं दे सकते हमारी रिसालत की खिदमत का, इल्लल मवद्दत फिल क़ुरबा, सिवाय इसके कि तुम मेरे अक़रबा से, क़ुरबा से तुम मोहब्बत रखो, क़ुरबा, क़ुरबा से तुम मोहब्बत रखो। इस वक्त हम सिर्फ क़ुरबा पे बात कर रहे हैं, हम ये बात नहीं कर रहे कि हमारे अक़रबा, मेरे अक़रबा, कुछ नहीं। इल्लल मवद्दत फिल क़ुरबा, कीमत जो है वो, अजर जो है رسالت کی خدمت کا، قربا کی مودت ہے. اب اس لفظ قربا، یہ لفظ قربا ہے واحد مؤنث، یہ لفظ قربا ہے سنگولر فیمینن جینڈر، لفظ قربا ہے اسم تفضیل یعنی فضیلت کا اسم، گلوریفیکیشن کا اسم. تو اب پیغمبر کی رسالت کا اجر واحد مؤنث کی مودت، کچھ بات سمجھ میں آئی؟ پیغمبر کی رسالت کا اجر واحد مؤنث، فیمینن جینڈر میں بات کی ہے، فیمینن جینڈر ہے اور سنگولر فیمینن جینڈر ہے، واحد مؤنث ہے اور فضیلت کا اسم ہے، گلوریفیکیشن کا اسم ہے. جب یہ آیت پڑھی پیغمبر علیہ السلام نے اور کہا فرض ہے قربا کی مودت، تو جناب ابن عباس نے کہا کہ یا رسول اللہ ہمیں تمام فرائض کو سمجھا اور بجا لائے، آپ نے نماز کا حکم دیا ہم نے نماز کا فریضہ انجام دیا، آپ نے روزے کا حکم دیا ہم نے وہ فریضہ انجام دیا، آپ نے زکوٰۃ کا حکم دیا ہم نے وہ فریضہ انجام دیا. اب جس فرائض کی طرف ہماری توجہ دلاتے گئے ہم ان فرائض کو انجام دیتے چلے گئے. اب یہ کون سا فریضہ ہے جو ہم پر لاگو کیا جا رہا ہے؟ یہ کس کی محبت ہے جو فرض کر دی گئی؟ یہ کون ہے؟ اب یہاں پر دیکھیں جناب ابن عباس نے لفظ فرض استعمال کیا، یہ کون ہے جن کی محبت فرض کر دی گئی؟ ابن عباس نے لفظ فرض کیوں استعمال کیا؟ اس لیے استعمال کیا کہ ان کی مودت کا سوال کرنا نبی پر واجب کیا گیا تھا. قل کے ذریعے سے، قل صیغہ امر ہے، حکم کا صیغہ ہے، جو چیز نبی پر واجب ہو جائے امت پر لازمی طور پر فرض ہو جائے کرتی ہے. تو نبی پر واجب ہے کہ ان کی محبت کو مانگو اور امت پر فرض ہے کہ ان کی محبت کے فریضے کو انجام دیا جائے. تو جب ابن عباس نے سوال کیا کہ یا رسول اللہ الا المودت فی القربا، قربا کی مودت وہ کون ہے قربا؟ تو سرکار نے ارشاد فرمایا فاطمہ علی و ابناہما، فاطمہ علی اور ان کے بیٹے.
اب سمجھ میں آیا کیوں کہا تھا پیغمبر نے ام ابیہا؟ ام ابیہا کیوں کہا تھا؟ ام کا مطلب کیا ہے؟ مرکز. باپ کی ماں نہیں، باپ کیا ہے؟ رسالت، رسالت کا مرکز، رسالت کے دائرے کا مرکزی نقطہ، رسالت کے محور، سارے سرکنفرنس کے درمیان کی چیز، رسالت کی روح، رسالت کی عظمت، رسالت کا وقار، قربا. تو یہ ہے جناب مقام جناب فاطمہ، اور یہ ہے ولایت جناب فاطمہ، ولایت جناب فاطمہ. یہ میں نے سوچ سمجھ کے لفظ استعمال کیا، یہ ہے ولایت جناب فاطمہ. تو اب جو نبوت کا دائرہ ہے، قل لا اسألکم علیہ اجرا الا मुबद्दता फिल कुर्बा, ये वाहिद मोनस और जो कुछ इस मोनस वाहिद के साथ जुड़ा हुआ है उसकी मोहब्बत जो है वो विलायत मोहब्बत उसको कहा जाता।
अब कुर्बा को वाहिद मोनस सिंगुलर फेमिनिन जेंडर वो सेगा है, तो पैगंबर ने नाम एक नहीं लिया, सेगा वाहिद मोनस का है, पैगंबर ने तीन नाम और ले लिए। इससे पता क्या चला कि मवद्दत का मरकज एक है, जैसे दारा कितना भी वसी हो जाए मरकज एक ही रहता है, मवद्दत का मरकज एक है जैसे फातिमा कहते हैं, फजीलतों का मरकज एक है, अजमतों का मरकज एक है, मोहब्बतों का मरकज पैगंबर की उस रिसालत का अज्र अदा करने के लिए एक है, और वो मरकज जो है वो जनाबे फातिमा ज़हरा सलामुल्लाह अलैहा। और फिर उस मरकज के साथ जो ताल्लुक जोड़ा गया सूरह रहमान मरज अल बहरे नयल तकियान बैनहुमा बरज़खुन ला युबगियान फबे अय्या ला रखियो रब्बे कुमा तुका ज़बान युखरजो मिनहुमा लूलू वल मरजान, ये दो दरिया हैं जो बहम बहा दिए, अली और फातिमा दो दरिया हैं जो बहम बहा दिए, ए रसूल तुम इनके दरमियान हद फासिल हो, वो युखरजो मिनहुमा लूलू वल मरजान, और फिर इन दरियाओं के बाहम मिलने से वो हसन और हुसैन और लूलू वल मरजान पैदा हुए, फबे अय्या ला रब्बे कुमा तुका ज़बान, अपने अल्लाह की किस किस नेमतों को झुटलाओगे। सलवात बरमा अभी देखिए कि यहां पर भी एक बहुत अहम नुक्ता है। अब जो जनाबे फातिमा के साथ जुड़ गया मवद्दत का, मवद्दत के दायरे का नुक्ता क्या है, मरकज क्या है, जनाबे फातिमा ज़हरा कुल ला उसलकुम अलैह अजरन इल्ला मवद्दता फिल कुर्बा, कोई अजर नहीं है, कोई कॉस्ट तुम दे नहीं सकते, कोई सिला तुम नहीं दे सकते इस रसालत की खिदमत का, सिवाय इसके कि तुम उस वाहिद मोनस से मवद्दत रखो, और उस वाहिद मोनस उसे उस मरकज़े रसालत करार दिया गया, रसालत की सारी मेहनत और कोशिश का मरकज़ करार दिया गया। अब आपको समझ में आया कि पैगंबर आपको उम्मे अबीहा कहकर क्यों पुकारा करते थे, पैगंबर आप बेटी को बाप की माँ, और बाप कौन, रसूल, यानी रिसालत की माँ, रिसालत का उम्र, रिसालत का मरकज, रिसाले के रिसालत के दायरे का नुक्ता, मरकजी नुक्ता क्यों कहकर पुकारा करते थे, इसलिए कि कुरान कह रहा है कुल्लाओ असलकुम अलैह अजरन इल्ल मवद्दता फिल कुर्बा, रिसालत के इस सारे फैलाव का फ़कत एक ही अजर हो सकता है, वो ये कि इस नुक्ते से मोहब्बत की जाए वाहिद मोनस, और बाकी जो कुछ है वो सारा इसी नुक्ते रसालत अजमत नुक्ते रसालत का फैलाव है, वो नुक्ता जिसे वो मरकज दायरे का रसालत के दायरे का मरकज जिसे फातिमा ज़हरा सलामुल्लाह अलैहा कहा जाता है, ये विलायत जनाब फातिमा ज़हरा सलामुल्लाह अलैहा है। बहुत समझने वाली बात है और बहुत दिल में उतर जाने वाली बात है, ये विलायत फातिमा ज़हरा सलामुल्लाह अलैहा का मकाम है, वाहिद मोनस के सिगे के अंदर इसमें तफजील यानी वो नाउन जो ग्लोरिफिकेशन का नाउन है उसको इस्तेमाल किया और उसे मरकज़े रिसालत करार दिया और उसके लिए मोहब्बत का सवाल किया। अब अज़ीज़ाने गिरामी यहाँ पर यह सवाल पैदा होता है, क्या ये मवद्दत जो जनाब फ़ातिमा जनाब अली मुर्तज़ा इमाम हसन इमाम हुसैन अलैहिस्सलाम और आले पैगंबर के लिए मांगी गई, क्या उसकी वजह कोई रिश्तेदारी है, चूँकि वो रसूल की बेटी हैं, वो रसूल के भाई हैं, वो रसूल के नवासे हैं, क्या ये वजह है इसकी? खुदा का मयार मुख्तलिफ है, वहाँ रिश्तेदारियाँ कोई मयार का उसूल नहीं है, वहाँ उसूल मुख्तलिफ हैं, मयार मुख्तलिफ हैं। सूरह मरियम के अंदर इरशाद हुआ इन्नल लज़ीना आमनू वअमिलुस सालिहाते सयजलु लहुमुर रहमानु वद्दन, अब फिर वही लफ्ज़ आमनू वअमिलुस सालिहाते, دیکھیے میں نے آپ سے کل بھی عرض کیا تھا کہ قرآن کریم میں جہاں پر بھی یہ اکٹھا استعمال ہوگا آمنو و عمل صالحات، وہ لوگ جو ایمان لائے اور جنہوں نے عمل صالح کیا، یہ ان سرٹیفائیڈ لوگوں کی گفتگو ہے، ان سرٹیفائیڈ لوگوں کی جن کے لیے کہا قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربیٰ، جن کے اعمال صالحہ کو سرٹیفائی کیا قرآن نے. اب انہی کے بارے میں تذکرہ ہو رہا ہے، ان الذین آمنوا وعملوا الصالحات، وہ لوگ جو ایمان لائے اور عمل صالحہ کیے، صحیح اجل لہم الرحمن ودن. اب میں اس کا ترجمہ کروں؟ نہیں، میں ترجمہ وہ پڑھ آپ کو بتا دوں جو جناب احمد رضا خان بریلوی، جو ہمارے برادران اہل سنت کے بریلوی مکتب فکر کے امام مانے جاتے ہیں، انہوں نے جو ترجمہ کیا بس وہ میں آپ کے سامنے پیش کر دیتی ہوں. احمد رضا خان بریلوی کا ترجمہ ہے، ان الذین آمنوا وعملوا الصالحات، وہ لوگ جو ایمان لائے اور عمل صالح کیے، صحیح جلو لہم الرحمن ودن، خدائے رحمان ان کے لیے دوسروں کے دلوں میں محبت ڈال دے گا، خدائے رحمان ان کے لیے دوسروں کے دلوں میں ود رکھ دے گا، یعنی مودت کا اصول بنا دے گا اور ان کے لیے مودت کا اعلان کر دے گا. اور جب خدائے رحمان نے ان کے لیے مودت کا اعلان کیا تو ارشاد فرمایا قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربیٰ. تو وہ ایمان لانے والے اور اعمال صالحہ کرنے والے، ان کے لیے مودت کا اعلان کیا گیا، ان کے لیے لوگوں کے دلوں کو ترغیب دی گئی، ان کے لیے مودت کا اصول بنایا گیا، اصول بنا کر اس کا اعلان کیا گیا اور خدائے رحمان نے لوگوں کے دلوں میں ان کی محبتوں کو ڈال دیا. آپ جو یہاں بیٹھے ہوئے ہیں، آپ کس لالچ کے تحت یہاں بیٹھے ہوئے ہیں؟ کسی رشتہ داری کے تحت بیٹھے ہوئے ہیں؟ کسی خوف کے تحت بیٹھے ہوئے ہیں؟ نہ کوئی لالچ ہے، نہ خوف ہے، نہ رشتہ داری ہے. آپ ایک محبت کے ایک رشتے میں، ایک محبت کی احساس میں، ایک محبت کی ذمہ داری میں یہاں پر بیٹھے ہوئے ہیں. خود بخود وہ محبت کھینچ کر لائی ہے، اور پھر وہ محبت کیا فقط اسی مجمع کے لیے ہے؟ اس وقت ساری دنیا کے اندر، چاہے وہ دن کا وقت ہو یا رات کا وقت ہو، محبت کھینچ کھینچ کر لا رہی ہے، کھینچ کھینچ کر ایک مرکز کی طرف جمع کر رہی ہے، جسے مرکز عزاداری امام حسین علیہ السلام کہتے ہیں. اور یہ کسی کے اختیار کی بات نہیں ہے. ان الذین آمنوا وعملوا الصالحات، وہ لوگ جو ایمان لائے اور عمل صالح کیے، سیجلو لہم الرحمن ودن، رحمان نے اس بات کا تہیا کیا ہوا ہے کہ وہ لوگوں کے دلوں میں ان کی محبتوں کو ڈال دے گا اور ان کے لیے ود یعنی مودت کا اصول قائم کر دے گا. اس نے مودت کا اصول قائم قائم کیا اور اس مقام پر جا کر قائم کیا کہ اپنے رسول کی ساری رسالت کی اجر اور قیمت اور صلہ اس نے ان کی محبت اور مبدت کے اندر رکھ دیا.
نعرہ تکبیر، اللہ اکبر، نعرہ رسالت، یا رسول اللہ، نعرہ حیدری، یا علی، حیدری، یا علی، حیدری، یا علی، سعودی امیر المومنین علی ابن ابی طالب علیہ السلام کی جان پہ بلند سر
اب دیکھیے کہ قربا، لفظ قربا، ہم مسلسل اس آئے ولایت محبت کی اس آیت پر بات کر رہے ہیں. قربا، اچھا، عربی میں قرابت کو دو طریقوں پر بیان کیا گیا، ایک قرابت رشتے کے اعتبار سے اور ایک قرابت ہے فضیلت کے اعتبار سے. جب میں نے آپ سے کہا تھا کہ لفظ قربا اس میں تفضیل ہے، یعنی ایک وہ ناؤن ہے جس میں جس کے ذریعے سے گلوریفیکیشن کی جاتی ہے، تو جب قربا کہا تو یہ رشتے کے اعتبار سے قرابت کی بات نہیں کی. رشتے کے اعتبار سے جب قرابت کی بات کی جاتی ہے تو عربی میں اسے قرابہ کہا جاتا ہے، القرابہ، اور جب فضیلت کے اعتبار سے بات کی جاتی ہے تو اسے قربا کہا جاتا ہے. صیغہ تفضیل، گلوریفیکیشن کا ناؤن. اب یہاں نہ معاملہ رشتہ داری کا ہے، نہ یہاں پر معاملہ کسی فیورٹزم کا ہے، بلکہ یہاں پر معاملہ फजीलत का है, क्योंकि जहां फजीलत होगी कोई ऐसे काम की वजह से कि जो खुदा की नजरों में इतना पसंदीदा हो जाए कि सारी जो पैगंबर की रसालत है उस रसालत का अजर, अल्लाहु अकबर, पैगंबर आखिरज़मां की रसालत का जहन तसव्वुर कर सकता है? एक कम 1,24,000 नबियों की कोशिशें और काविशें एक तरफ, और पैगंबर इस्लाम की कोशिश और काविश एक तरफ, और उसका अजर जो है वो क़ुरबा की मवद्दत, उनकी मोहब्बत में रख दिया। ये मामला रिश्तेदारी के ज़रिए से नहीं होता। आखिरी मामला क्या है? नवासा सजदे में है, पैगंबर सजदे में है, नवासा पुश्त पर है, पैगंबर नहीं हटाते, कि ये मोहब्बत रिश्तेदारी की है। भाई को कंधों पर सवार कर लिया, कौन से दोष जिसके ऊपर मोहर नबूवत है? क्या किसी और के लिए मुमकिन था? क्या ये मामला रिश्तेदारी का है? बेटी आ गई पैगंबर की खिदमत में, बाप की खिदमत में, बाप पैगंबर हैं, फौरन मसना छोड़कर खड़े हो गए, अपनी रिदा कंधे से उतारी और बेटी के लिए बिछा दी, उसकी पेशानी को बोसा दिया, उसे अपने पास अपने पहलू में बिठा लिया। ये सब रिश्तेदारी के मामलात नहीं हैं, ये मामला कोई और है। और मामला क्या है? अगर हम कुरान करीम के उन सूरों पर नज़र डालें जो बिल्कुल इब्तिदा के अंदर नाजिल हुए, वहाँ से इस मामले की खोज का पता चलता है। सबसे छोटा सूरा कुरान मजीद का सूरह कौसर, जो तंजील के एतबार से 15वां सूरा है। पहला सूरा सूरह अलक, दूसरा सूरा नून वल कलम, तीसरा मुजम्मिल, चौथा मुदस्सिर, पांचवां अलहम्द, दसवां सूरह फजर और 15वां सूरा सूरह कौसर। सबसे छोटा सूरा है कुरान मजीद का और 5 लफ्ज हैं इसमें सिर्फ। उन 5 लफ्जों को कुरान मजीद में दोबारा फिर कहीं इस्तेमाल नहीं किया गया। इन्ना आतेना कल कौसर फसल ले ले रब कवनहर इन्ना शानिया का हुआ लबतर, ए पैगंबर इन्ना आतेना का तुम्हें अता कर दी। अभी मैंने आपके सामने जनाब सुलेमान के वाक़े में अता का तस्करा किया था। हाजा अताउना, ये हमारी अता है, अनलिमिटेड गिफ्ट है, फामदन वामसिक, जिसे चाहो दे दो, जिससे चाहो रोक लो बगैर हिसाब। इस अनलिमिटेड गिफ्ट का कोई हिसाब नहीं लिया जाएगा। वहाँ वो इख्तियार सुलेमान के लिए अनलिमिटेड था, और यहाँ पैगंबर के लिए जब अनलिमिटेड गिफ्ट की का तस्करा किया कुरान मजीद ने, इन्ना आतेना का हमने तुझे अता कर दिया। क्या अता कर दिया? कौसर। अब कोई कहता कि कौसर नहर है, कोई कहता है चश्मा है, कोई कहता है खैर कसीर है, कोई कहता है औलाद की कसरत है, बहुत सारे इसके इस कौसर की तफासीर और लफ्ज़ का मतलब बयान किया गया। हकीकत में ये लफ्ज़ जना कौसर जनाब फातिमा जहरा है। इन्ना आतेना का कल कौसर, हमने तुझे कौसर अता की। वो ताना पैगंबर को आस बिन वाइल का कि ना तुम्हारा नाम रहेगा ना तुम्हारा निशान, तुम्हारे पास तो बेटे ही नहीं हैं, हमने तुम्हें क्या दे दिया? कौसर, बेटे तो नहीं दिए, कौसर दे दिया। अब वो कौसर क्या है? वो कौसर आप कहें बेटी है तब, वो कौसर विलायत है तब, वो कौसर अमामत है तब, वो कौसर शफात है तब, वो कौसर दिलों की हुक्मरानी है तब, यानी जिस भी मतलब से आप इस कौसर को डिफाइन करना चाहें, पैगंबर हमने तुम्हें वो कौसर अता कर दी। फसल ले ले रब कवनहर, अब इसका सौदा तय होगा इताअत और कुर्बानी के जरिए से। इन निशानियां का हवल, अब तक तुम्हारा दुश्मन जो है बेनाम निशान हो जाएगा। 5 लफ्ज हैं। पहला लफ्ज आतेना का, दूसरा लफ्ज कौसर, तीसरा लफ्ज वन हर कुर्बानी, चौथा लफ्ज शानिया का, तुम्हारा दुश्मन। पांचवा लफ्ज अबतर, बेनामो निशान। अब आप यहां पर देखिए कि जो कौसर का रिश्ता जोड़ा वनहर से, पहले हिस्से में आतैना का अता की बात हो गई, दूसरे हिस्से में इताअत और कुर्बानी की बात हुई, और तीसरे हिस्से में दुश्मन के अंजाम की बात हुई। तीन ही आयते हैं और तीन बड़े बड़े फैसले इन आयात के जरिए से हो गए। पहले हिस्से में कहा इन्ना आतैना कल कौसर, तो जो तुझे कौसर दी ना पैगंबर, उस कौसर का ताल्लुक अब या उस कौसर की कीमत अब इताअत और कुर्बानी के अंदर होगी। अब सोचने वाली बात यह है, ये कब नाजिल हो रहा है सूरा? शायद ऐलान रिसालत के 2 या 2.5 साल के अंदर अंदर। अभी आपने हिजरत नहीं की, अभी बद्र नहीं लड़ी गई, अभी उहद नहीं हुई, अभी खैबर खंदक नहीं हुई, अभी गदीर का मौका नहीं आया, अभी मक्के के 10 साल आपने नहीं गुजारे, अभी मक्की जिंदगी के 13 साल पूरे नहीं हुए। उस वक्त ये सौदा हुआ, हम तुम्हें कौसर दे रहे हैं और हम इसकी कीमत इताअत और कुर्बानी के अंदर तय करते हैं। और पैगंबर ने जब उस कौसर को हासिल किया तो उस इताअत और कुर्बानी के उस बोझ को भी पैगंबर ने अपने ऊपर पाया। अब वो इताअत और कुर्बानी, ये इनडेफिनेट टेंस में कुरान मजीद ने बात की, ये नहीं कि पैगंबर मदीने की जिंदगी में इताअत और कुर्बानी होगी, मक्के की जिंदगी में इताअत और कुर्बानी होगी, 10 साल होगी, 15 साल होगी, जब तक तुम जिंदा होगे होगी, नहीं, ये इनडेफिनेट टेंस में, जब तक ये कौसर है उस वक्त तक इताअत और कुर्बानी का सफर चलता रहेगा। अब उस इताअत और कुर्बानी के सफर में कौन कौन शामिल हो गया? फातिमा, अली व अबनाहुमा, अली और फातिमा और उनके बेटे इताअत और कुर्बानी के सफर में शामिल हो गए। जनाब अली की इताअत और कुर्बानी का सफर उस कौसर के लिए। वो कौसर क्या है? वो कौसर यही विलायत है, यही ओला बितसरफ होना है, यही यूनिवर्सल अथॉरिटी है कि अल्लाह ने उस इख्तियार को इनके हाथ में दे दिया, वो इख्तियार जिसका तसव्वुर अंबिया भी नहीं कर सकते थे, वो इख्तियार इनके हाथ में दे दिया। सुलेमान को कहा अमनुन वमसिक, जिसको चाहो दो, जिसे चाहो रोक लो बगैर हिसाब, और जब मोहम्मद मुस्तफ़ा को दिया तो अल्लाह अकबर, कुछ पता ही नहीं उस इख्तियार का, उसके फैलाव का, उसकी वसत का, उसकी डेप्थ का, उसकी मैग्नेनिमिटी का। जनाब अली मुर्तज़ा ने कुर्बानी दी, मुसलसल कुर्बानी, 53 साल बरस की उम्र जनाब अली मुर्तज़ा की उस कुर्बानी में गुजर गई। 10 साल की उम्र में हाथ रखा था पैगम्बर के हाथ पर, और उसके बाद 53 साल अली का एक रोज़ का आशूर नहीं है, अली का आशूर 53 बरस पर मुहित है। लेकिन एक कुर्बानी, वो इताअत और कुर्बानी का सफर। ऐ पैगंबर, ये कौसर हमने तुम्हें अता की, फसल ले ले रब्बे का वनहर, इताअत करो और कुर्बानी दो। इन्ना शानिया का हुवल अबतर, कौन सी कुर्बानी दे परवरदिगार पैगंबर? एक ऐसी कुर्बानी, ऐसा तवील सफर और मुसलसल कुर्बानी देता चला जाए। ये कुर्बानी हमने कुरान की तारीख में देखी, जब अबुल अंबिया जनाब इब्राहिम अपने बेटे से कहते हैं या बुनैया इन्नी अजबह का फंजुर माजा तरा, अरे बेटे मैंने ख्वाब में देखा, ख्वाब पैगंबर का है, वो पैगंबर जिसके 2 बेटों में नबूवत को अल्लाह ने डिवाइड कर दिया, औलाद इसहाक और औलाद इस्माइल, वो पैगंबर, मैंने ख्वाब में क्या देखा कि मैं तुम्हें ज़बह कर रहा हूँ। बेटे ने जवाब दिया इस्माइल ने, अब ये इसहाक की बात नहीं है, ये इसहाक की बात नहीं है, ये इस्माइल की बात है। हमने अभी जितनी बातें की, ईसा की बात की, सुलेमान की बात की, वो औलाद इसहाक की बात है। ये किसकी बात है? इस्माइल की बात है। काला या बतो अफल मतो मेरो सतजुद्दीन इंशाअल्लाह मिन सबरीन, बाबा कर गुजरी है वो जिसका आपको हुक्म दिया गया, अल्लाह ने चाहा तो आप मुझे साबरीन में से पाएंगे। बेटा भी नबी है, अब वो बेटा इस्माइल जिसकी नबूवत क़यामत तक के लिए, औलाद इसहाक के बाद जिसकी नबूवत चलेगी क़यामत तक, औलाद इस्माइल की नबूवत। बेटा जवाब देता आप मुझे साबरीन में से पाएंगे। फलम्मा असलमतिल्लहुल जबीन, پناہ دینا ہو یا ابراہیم، قد صدقت رویا، انا کذلک نجزی المحسنین، انا ھذا لہو البلاء المبین، وفدیناہ بذبح عظیم، وترکنا لہ فی الآخرین سلام علی ابراہیم. بس بیٹے نے پیشانی، باپ نے پیشانی کے بل بیٹے کو لٹا دیا. فلما اسلم اللہ للجبین، ذبح کرنا چاہتے تھے بیٹے کو، حکم خدا کی تعمیل کرنا چاہتے تھے، اطاعت کا سفر طے کرنا چاہتے تھے. فلما اسلم اللہ للجبین فنا دہنا ہو یا ابراہیم، ہم پکار اٹھے بس ابراہیم قد صدقت رویا، تم نے اپنے خواب کو سچا کر دکھایا. کذلک نجزی المحسنین، تم ہمارے صاحب احسان بنتے ہو. ان حاضہ لہول بلاء المبین، ارے یہ بہت بڑی آزمائش ہے بیٹے کی گردن پر چھری رکھنا، معمولی بات ہے؟ ان حاضہ لہول بلاء المبین، بہت بڑی بات ہے بیٹے کا اپنے سامنے کٹا ہوا پانا، یہ بہت مشکل کام ہے بیٹے کو اپنے سامنے ٹکڑے ٹکڑے دیکھنا. ان حاضہ لہول بلاء المبین وفدیناہ بذبح عظیم، اب ہم نے اسے تبدیل کر دیا اس ابراہیم ذبح عظیم سے، اس قربانی کو ایک بڑی قربانی سے تبدیل کر دیا، اسماعیل کو یہاں بچا لیا اور بہت بڑی قربانی سے اس کو تبدیل کر دیا. وفدینا ہو بے زب نظیم و ترکنا لہ فلاخرین، اور جو تمہاری اولاد میں آخر میں آنے والے ہیں نا، ان کے لیے اس عظیم قربانی کر دیا. سلام اللہ ابراہیم، ابراہیم تم پر ہمارا سلام ہو. وہ عظیم شہادت، عظیم و ذبح عظیم، ترکنا لہ فلاخرین، اب وہ جو ترک ہوئے اور آخر میں آنے والوں کے لیے رکھا گیا، اولاد اسحاق میں نہیں رکھا گیا، اولاد اسماعیل میں رکھا گیا. اور کس کے لیے رکھا گیا؟ اسماعیل کے اولاد میں کتنے نبی ہیں؟ ایک پیغمبر اسلام، ایک نبی. ترکنا لہ فلاخرین، آخر میں آنے والا، اور آخر میں کون آیا؟ محمد مصطفیٰ، ان کے اولاد میں رکھ دیا. وترکنا لہ فلاخرین، آخر میں آنے والوں کے لیے رکھ دیا. اب وہ وہاں ابراہیم کے ساتھ وعدہ ہوا تھا، کب؟ جب چھوٹے سے تھے جناب اسماعیل، تب وعدہ ہوا تھا. اب یہاں پیغمبر نے اعلان رسالت کیا، دو ڈھائی سال مشکل سے گزرے تھے، سورہ کوثر نازل ہوا، انا آتینا کل کوثر، وہ اتھارٹی، وہ یونیورسل اتھارٹی جس کا تصور کرنا محال ہے، کسی نبی کو وہ اختیار نہیں دیا جو اختیار تمہیں عطا کیا، وہ کوثر جو تمہیں دی جسے سپر ابنڈنس کہو تب، جسے فضیلتوں کی کا پہاڑ کہو تب، جسے خدا کا اختیار کہو تب، جسے ولایت کہو تب، جسے فاطمہ کہو تب. انا آتینا کل کوثر فصل لربک وانہر. اب پیغمبر یاد ہے اس کے لیے اطاعت کرنی ہوگی اور قربانی. کون سی قربانی؟ مسلسل قربانی. اور وہ قربانی، وہ ترکنا لہ فی الآخرین، آخر میں آنے والوں کے لیے جو باقی رکھی گئی، جو آخر میں آنے والوں نے، وفدینا ہو بے ذبح عظیم، اس مقتول ہوتے ہوتے بچا لیا گیا اسماعیل، اور آنے والوں کے لیے باقی رکھا گیا. وہ ترکنا لہ فی الآخرین، اس قربانی کا خیال رکھنا. انا شانیا کا ہوا لبتر، تمہارا دشمن بے نامو نشان ہو جائے گا. وہ قربانی امام حسین علیہ السلام کی، وہ قربانی اس کوثر کے سورے میں اس قربانی کی تشدید کرائی گئی. ابھی 13 سال مکے کے نہیں گزرے، 10 سال مدینے کے نہیں آئے، حجت الوداع نہیں ہوا، ولایت کا اعلان نہیں ہوا، بدروہد نہیں لڑی گئی، لیکن یہ قربانی کی تشدید عہد پیغمبر سے کرائی گئی کہ پیغمبر یاد رکھنا وہ قربانی، اطاعت اور قربانی کا سفر. دو حدیثیں ہیں جو بہت کوشش کے ساتھ پرپزلی چھپائی جاتی ہیں، اور اگر ان حدیثوں کو کھول کھول کر بیان کیا جائے تو سورہ کوثر، آیائے مودت، وسیجل لہم الرحمن ودن، سورہ مریم، آیائے ولایت، یہ سارے کے سارے ان دو حدیثوں سے سمجھ میں آ جاتے ہیں. پہلی حدیث جناب ام سلمہ راوی ہیں اور برادران اہل سنت کے عظیم محدثین نے، مفسرین نے ان احادیث کو رقم کیا، ان احادیث کو مینشن کیا، بہت زور دے کر مینشن کیا۔ پیغمبر علیہ السلام اپنے حجرے میں تھے اور جناب ام سلمہ حجرے سے باہر تشریف رکھتی تھیں، اور جناب فاطمہ زہرا سلام اللہ علیہا کا چھوٹا بیٹا پیغمبر کے ساتھ حجرے میں کھیل رہا تھا، بچہ پیغمبر کے سینے پہ تھا۔ جناب ام سلمہ کہتی ہیں کہ میں نے پیغمبر کے رونے کی آواز سنی، آہستہ آہستہ رونا شدت گریہ میں تبدیل ہو گیا۔ اس شدت گریہ کی کیفیت کو میں نے جب محسوس کیا تو میں نے دروازہ کھولا اور میں اندر داخل ہوئی۔ میں نے کہا یا رسول اللہ، خیر تو ہے، بچہ سینے پر کھیل رہا ہے اور آپ اتنی شدت کے ساتھ رو رہے ہیں؟ پیغمبر نے ارشاد فرمایا، اے ام سلمہ، آج میرے پاس وہ فرشتہ آیا جو آسمان و زمین کے بننے سے پہلے اور اس کے بعد تک کبھی زمین پر نہیں آیا تھا۔ وہ ملک پہلی بار آیا جب سے اس آسمان و زمین کا وجود ہوا، اور وہ یہ پیغام لایا کہ پیغمبر، جس بیٹے کو آپ سینے پر بٹھا کر خوش ہو رہے ہیں، جو کھیل رہا ہے، ایک روز آپ کی امت کے ہاتھوں دشتے صحرا میں قتل کر دیا جائے گا، ذبح کر دیا جائے گا۔ ان ھذا لھو البلاء المبین وفدیناہ بذب نظیم۔ بہت بڑی آزمائش تھی ابراہیم کے لیے اور اسماعیل کے لیے، اسے ذبح عظیم سے تبدیل کر دیا گیا۔ پیغمبر، یہ بچہ ذبح کر دیا جائے گا۔ اس کے بعد آپ نے کچھ مٹی اٹھائی اور ایک شیشی میں جناب ام سلمہ کو دی اور کہا کہ فرشتہ، مجھے اس مقام کی مٹی بھی دے گیا، یہ میرے حسین کی مقتل کی مٹی ہے۔ کہا، ام سلمہ، احتیاط سے رکھنا، تم اس وقت تک زندہ رہو گی جب تک حسین قتل ہوگا۔ اس روز میرا بیٹا ذبح کیا جائے گا، اس دن یہ مٹی خون ہو جائے گی۔ یا تیس پیغمبر نے یہ گفتگو جناب ام سلمہ سے کس طرح کی؟ بی بی فرماتی ہیں کہ ایسا شدت گریہ تھا پیغمبر پر کہ حیران کن شدت گریہ۔ دوسری حدیث جو تمام محدثین اور مفسرین نے لکھی، امام حسین علیہ السلام جب روز عاشور قتل ہوئے، جناب ام سلمہ نے اور جناب ابن عباس نے سحر کے وقت ایک خواب دیکھا، جب آپ دو گرمی کی شدت سے آرام کر رہے تھے، آپ نے خواب دیکھا اور خواب میں یہ دیکھا کہ پیغمبر علیہ السلام تشریف لائیں اور آپ کے بال بکھرے ہوئے ہیں اور آپ کے سر پر خاک ہے اور آپ کی داڑھی پر خاک اور خون ہے، آپ کے لباس پہ جا بجا خون لگا ہوا ہے، آپ بہت حیرانی کے عالم میں اور شدید گریہ میں۔ مسلمان نے پوچھا، پیغمبر، خیر تو ہے؟ کہا، مسلمان، میرا بچہ حسین کربلا کے دشت میں ذبح کر دیا گیا۔ ہائے، بی بی گھبرا کر اٹھی، دوڑ کر اس شیشی کو نکالا جو پیغمبر امانت کے طور پر دے گئے تھے، دیکھا تو شیشی خون ہو چکی تھی۔ ہائے، حسین قتل ہو گئے تھے۔ ابن عباس نے بھی اسی طرح کا خواب دیکھا، جناب ام سلمہ کو آ کر خواب بتایا۔ ام سلمہ نے کہا، میں نے بھی یہی خواب دیکھا اور شیشی دکھائی، حسین قتل ہو چکے، حسین قتل ہو چکے۔ ہائے عزیزو، حسین کے ساتھ بھی کیسے وہ ساتھی جو قدسے تھے جو قتل ہوئے؟ ارے، مدینے سے، مکے سے نکلے حسین، ہر آدمی قافلے کو آپ سے دور کر لیتا تھا، کہیں ایسا نہ ہو کہ امام حسین علیہ السلام کے قافلے کے ساتھ کہیں ٹاکرا ہو جائے، حکومت کی
मुसीबतें हम पर आ जाएं। एक काफिला जुहर इब्न कैन का भी चल रहा था, दूर पड़ाव डालते थे जुहर, हसन इब्न अली के काफिले से दूर अपना काफिला रोकते थे। एक रोज आपने गुलाम को भेजा और कहा कि जाकर कहो जुहर इब्न कैन से फर्जंद रसूल तुम्हें याद कर रहे हैं। गुलाम ने जुहर को बुलाया, जाकर पैगाम दिया। जुहर सोचने लग गए। बीवी ने सवाल किया, जुहर वाई हो तुझ पर, हाय कितने अफसोस की बात है, फर्जंदे रसूल तुझे आवाज दे और तू सोच में मुब्तला हो जाए। अल्लाह अकबर, करबला के ऐसे थे शहीद। बस बीवी के जुमले सुने, फौरन उठे और इमाम हुसैन अलैहिस्सलाम की खिदमत में आए। इमाम ने अपने सफर की वजह पेश की और कहा कि हमारा साथ दोगे। जुहैर ने कहा मैं काफिले वालों को खुदा हाफिज़ कह लूं। बस काफिले वालों को खुदा हाफिज़ कहा, बीबी साथ हुई और हुसैन के साथ जुहैर का करबला की तरफ सफर शुरू हुआ। दौरान सफर मुस्लिम की शहादत की खबर आ गई। हानी की लाश और मुस्लिम की लाश कूफे की सड़कों पर घसीटी जा रही थी। कासिद के ना हाथ एक खत दिया अपने बचपन के दोस्त हबीब ने मज़ाहिर को, जो कूफे में थे, इब्ने ज़ियाद की फौजों से बचे हुए थे, कहीं पोशीदा थे, किसी बुलाने वाले का इंतजार कर रहे थे, किसी आवाज के लिए बेचैन थे, किसी ऐसे मकाम पर थे कि जहां इब्ने ज़ियाद की नजरें न पहुंचे। कासिद को खत दिया, बस मौजूदे से मुकासिद उस मकाम पर पहुंचा। ये वलायत तसर्रुफ है, ये वली का इख्तियार है। वली का इख्तियार हवा पर है, वली का इख्तियार ज़मीन पर है, वली का इख्तियार सूरज और चांद पर है, वली का इख्तियार इंसान की हयात पर है। वली खुदा ने ये ख़त किसी मामूली शख्स का नहीं है, वली खुदा का ख़त है। कि कोई पूछे कि कासिद कैसे पहुँचा इतने नाकों में, इतनी फौजों में, कासिद हबीब तक कैसे पहुंचा? कासिद वली का है, खत वली खुदा का है। दखल बात किया, हबीब दस्तरखान पर बैठे थे, ना रोटी की तरफ आपका हाथ बढ़ता था, ना आपकी जौजा का हाथ बढ़ता था। मुंतजर थे किसी के सवाल के, किसी की आवाज़ के। दरवाजे पे दस्तक सुनी तो कुछ खौफ सतारी हुआ, कहीं इब्ने ज़ियाद के लोगों ने इस खुफिया मकाम को तो नहीं ढूंढ लिया। खामोशी से दरवाजे के करीब आए, पूछा कौन हो? कासिद ने कहा अना कासिद अल हुसैन। अना कासिद अल हुसैन। बेख्तियार दरवाजा खोल दिया, खत पेश किया, कासिद ने आंखों से लगा लिया। हाय हबीब, आपके दिल की मुराद पूरी हो गई। इमाम हुसैन अलैहिस्सलाम ने अपने बचपन के दोस्त को करबला पहुंचने का हुक्म सादर फरमाया, आ जाओ हबीब, आ जाओ, ईदे वफा के दिन करीब आ गए, ईदे वफा के दिन करीब आ गए। बस हबीब ने घोड़ा गुलाम के जरिए से बाहर भेजा और उसके बाद फिर हबीब इमाम हुसैन अलैहिस्सलाम के बरगाह में पहुंच गए, खिदमत में पहुंच गए। हबीब के आने की खबर हुई तो एक जश्न का, एक अजीब खुशी का समा हो गया। खेमे में खबर गई, हबीब आए, जनाब ज़ैनब ने कहा माफ़ीज़ हमारा सलाम कह दीजिए। हाय हाय जनाब हबीब, को जब सलाम मिला शहजादी का तो अमामा उतार कर फेंक दिया। ज़ैनब किसकी बेटी है? क़ुरबा, मरकज़े दायरा नबूवत, उम्मे अबीहा फातिमा ज़हरा। हाय फातिमा, हाय फातिमा। بس عزیزو وہ آخری رات آئی جب امام حسین علیہ السلام نے چراغ کو گل کیا, دوستوں کو جانے کے لیے کہا, جب تک چراغ دوبارہ جلایا تو سارے ویسے ہی بیٹھے ہوئے تھے. صاحب کی نمائندگی زہیر نے تقریر سے کی, مسلم نے اسے جانے کی, حبیب نے مظاہر نے کی, ایک کے بعد دوگرے جب عاشور کے دن گرتے چلے گئے گرتے چلے گئے. اسے نے ایک ایک کی لاش لا کر اس خیمے میں رکھتے گئے جو آپ نے لاشوں کے لیے بنا رکھا تھا. ایک ایک لاش کو سنبھال کر لائے, ایک ایک لاش کو خیمے میں رکھا. ہائے جب یکا تنہا ہو کر میدان کی طرف چلے اور زیر خنجر تھے شمر گئے, حبیب کو خدا حافظ کہہ چکے, مسلم نے اسے جا کو کہہ چکے, زہیر کلاشا اٹھا چکے, جون غلام کلاشا اٹھا چکے, عبداللہ ابن بہب قلبی کی ماں سے تعزیت کر چکے حسین, اب زیر خنجر ہیں. بے اختیار جناب زینب نے آواز دی, عمر سعد میرا بھائی کہاں ہے؟ بس اس آواز کو سننا تھا خیمے سے ایک بچہ تیزی کے ساتھ نکلا. امام حسین علیہ السلام نے دیکھا گوشہ چشم سے کہ حسن ابن علی کا چھوٹا بیٹا عبداللہ ابن حسن مقتل کی طرف دوڑتا چلا رہا ہے. آواز دی, بہن روک لو, بہن روک لو, بہن بچے کو روک لو. آئے زینب دوڑی نہ روک سکی, بچہ حسین ابن علی کے پاس پہنچ گیا. ارے شمر خنجر چلانا چاہتا تھا دونوں ہاتھ امام حسین علیہ السلام کی گردن پر رکھ دیے. میرے چچا کو نہ قتل کروائی, مجھے تلوار اٹھ چکی تھی وہ ان بازوؤں پر پڑی, بچے کے ہاتھ کٹ گئے. بلکتا ہوا بچہ ہاتھ بڑھایا, امام حسین علیہ سامنے سینے سے لگا لیا. وہ آخری شہادت جو حسین کے ساتھ ہوئی. ہائے حسن مشتبہ, ننا بچہ چچا پر قربان ہوا.